आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
Is
नमस्कार अनि जय मसीह प्रिय श्रोता, साथै आजको यो बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, आज हामी बाइबल अध्ययन पहिलो कुरन्थी सात अध्यायबाट देख्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ पाउलको हृदयमा परमेश्वरको सान्त्वना। यो परमेश्वरको सान्त्वना विषयको खण्डमा अन्तिम अध्याय हो। यो चाहिँ पाउलको हृदयमा परमेश्वरको सान्त्वना हो अनि यो व्यक्तिगत र अद्भुत अध्याय हो। यो अध्यायको लागि पृष्ठभूमिको रूपमा हामीले यो कुराको याद गर्न आवश्यक छ कि कोरन्थीमा त्यस्ता मानिसहरू थिए जो अति नै भ्रष्ट, नीच, अनैतिकताको दोषी थिए। त्यो एकजना व्यक्ति थिए जसले आफ्नो सौतेनी आमालाई पत्नीको रूपमा राखेको थियो। कति अति नै दयनीय कुरा छ। अनि कोरन्थीको मण्डलीले त्यो परिस्थितिसँग कार्यवाही गरे, व्यवहार गरे, र पाउलले तिनीहरूलाई आफ्नो पहिलो पत्रमा आधिकारिक रूपमा डाँटेका थिए, हप्काएका थिए, र उसले तिनीहरूलाई भने कि तिनीहरूले यससँग कार्यवाही गर्नै पर्छ। अहिले पाउलले तिनीहरूलाई आफ्नो यो दोस्रो पत्र लेख्दा तिनीहरूले त्यस मानिससँग पहिले नै कार्यवाही गरिसकेका थिए र उसले आफ्नो पापको प्रस्ताव गरेथे। तिनीसँग व्यवहार गर्ने काममा, कार्यवाही गर्ने काममा तिनीहरू बिल्कुल सही थिए। पाउलको पत्रले सही प्रकारको प्रभाव पारेको थियो। तितस पाउल कहाँ रिपोर्ट लिएर आए कि त्यस दोषी व्यक्तिले आफ्नो पापको थाहा गरेर विलाप गरे, अफसोसी भए, र उसले पूर्ण रूपमा मण्डलीद्वारा अगाडि पहिचानको निम्ति अयोग्य ठाने। यही विषयतिर पाउल संकेत गरिरहेका छन्। दोस्रो कोरन्थी सात अध्याय एक पदमा भनिएको छ, यसकारण हे प्रिय हो, हामीसित यी प्रतिज्ञा भएका हुनाले शरीर र आत्माको हरेक किसिमको अशुद्धताबाट हामी आफैलाई शुद्ध पारौं र परमेश्वरको भयमा पवित्रतालाई सिद्धतातर्फ बढ़ाउँदै जाउँ। कुन प्रतिज्ञाहरूको बारेमा पाउल कुरा गरिरहेका छन्? उसले ती कुराहरूको संकेत गरिरहेका छन् जुन अध्याय छमा अन्त्यमा उल्लेख भएका छन्। परमेश्वरले भन्नुभयो कि यदि हामीले उहाँको आज्ञा पालन गरे, उहाँ हाम्रो निम्ति खास पिता हुनुहुनेछ र उहाँ त्यस सम्बन्धमा हामीसँग व्यवहार गर्न सक्नुहुन्छ। यसले यो भन्दैन कि अशुद्धताहरू संसारिकतामाबाट बाहिर निस्केर आएनौ भने, यसबाट अलग भएनौ भने हामीले हाम्रा उद्धारको गुमाउनेछौ। अनि यसको मतलब यो पनि होइन कि यदि हामीले शुद्ध जीवन यापन गरेनौ भने परमेश्वरले हामीलाई पिताको रूपमा व्यवहार गर्न सक्नुहुन्न। मैले अघिल्लो दिनमा टाढा भौतारी गएको पुत्रको पिताको उदाहरण बताएको थिएँ, जसले भन्यो, म उसलाई आफ्नो पुत्र जस्तै व्यवहार गर्न चाहन्छु तर म सक्दिन, ऊ मबाट अलग भएर गएको छ, ऊ कष्टमा, दुःखमा छ, उसले मलाई खराब मान्दछ र मलाई अप्रसन्न तुल्याउँछ र म उसको पिता हुन सक्दिन। तिनी त्यस केटाको पिता थिए तर तिनी एक पिता जस्तै आचरित हुन सकेन। परमेश्वर हामीलाई एक पिताले जस्तै व्यवहार गर्न चाहनुहुन्छ। हामी धेरैजना अनुभवद्वारा थाहा पाउँदैनौ कि कति अद्भुत पिता हामीसँग हुनुहुन्छ। हामी उहाँलाई हाम्रो खास पिता बन्ने अवसर दिँदैनौ। हामीले त्यसको बदलमा के गर्न सक्छौ? पाउले हामीलाई भन्दछ, यसकारण ए प्रिय हो, यी प्रतिज्ञा भएका हुनाले शरीर आत्माको सबै किसिमका अशुद्धपनहरूबाट हामी आफैलाई शुद्ध पारौं। हामी कसरी आफैलाई शुद्ध गर्न सक्छौ? पापको दोषबाट आफ्नै विवेकलाई शुद्ध गर्न सक्दैनौ। म दोषी विवेकको दागलाई धुन अयोग्य छु, तर परमेश्वरले त्यो ख्रिष्टको मृत्युद्वारा र उहाँको रगतको बहाउनु भएर गर्नुभएको छ। येशु ख्रिष्टको रगतद्वारा हामी आफ्ना पापहरूबाट शुद्ध भएपछि पनि अझै हरेक दिनको प्रदूषणबाट हामीलाई हरेक दिनको शुद्धिकरणको आवश्यक छ। जब म विश्वासमा परमेश्वरको वचनको ग्रहण गर्दछु, म त्यसको नियम अनुसार काम गर्दछु र म सबै आत्मा र शरीरको गन्ध फोरीपनबाट शुद्ध गरिन्दछु। यही नै प्रभु येशूको अर्थ हो जब उहाँले भन्नुभयो युहना 17:17 सत्यले तिनीहरूलाई पवित्र गर्नुहोस्, तपाईँको वचन सत्य छ। आज संसारमा सबभन्दा उत्तम सफा गर्ने साबुन परमेश्वरको वचन हो। यसले वास्तवमा सम्पूर्ण गरी धुँदछ, शुद्ध गर्दछ, पखाल्दछ। पवित्र आत्माले हाम्रा जीवनहरूमा भएका पापहरूसँग व्यवहार गर्न योग्य बनाउँछ। पाउल भन्छन् कि हामी शरीरका र आत्माका सबै किसिमका अशुद्धपनहरूबाट आफैलाई शुद्ध पार्नुपर्छ। सबै पाप परमेश्वरको दृष्टिमा अशुद्धपनहरू हुन्। तब शरीरको पापहरू र आत्माका पापहरूको बीचमा के भिन्नता छ त? शरीरका अशुद्धपनहरू चाहिँ ती पापहरू हुन् जुन शरीरमा गर्दछौ। यसले राख्नुपर्ने सरोकार अपवित्र कामयुक्त अभिलाषा, व्याभिचार, अनियन्त्रित भोग,
पेट्टुपन, मतवालापन, लालच इत्यादि यिनीहरू शरीरका पापहरू हुन्। तिनीहरू फोहोर कुराहरू हुन्। तपाईँ र म यस तथ्यमा जानकारी हुनुपर्छ कि तपाईँ र म संसारमा रहेका छौं, जुन शरीरका पापहरूमा दिइएको छ, समर्पित छ। यसको उदाहरण हो आज मद्यपान रक्सी प्रति संसारको मनोवृत्ति। प्रायजसो मानिसहरू भन्छन् कि मद्यपान जाँड रक्सी सही कुरा हो, अनि यसलाई अति नै राम्ररी धेरै खर्च लगाएर अखबार, टीभी, रेडियोमा विज्ञापन दिइन्दछ। मैले केही दिन पहिले एक विज्ञापन सुनेको थिएँ जुनले भन्थ्यो, परिपक्वताको बुद्धि समझदार र सफल व्यक्तिको निशाना नै कोकटेल पिउन सक्ने योग्य व्यक्ति हो। ओ कस्तो झुट प्रचार! मित्र, यो शरीरको पापहरूको एक उदाहरण हो। यसको बारेमा बाइबलले के भन्छ त? हबक्कूकको कुरालाई सुन्नुहोस्। 2 अध्यायको 15 पदले भन्छ, धिक्कार त्यसलाई जसले आफ्नो छिमेकीको नग्नतालाई हेर्न तिनीहरूलाई आफ्नो कचौराबाट प्याउँछ र मताउँछ। मित्र, परमेश्वरको वचनले मद्यपानको जाँड रक्सीको इन्कार गर्दछ। शरीरको अर्को अशुद्धपनको उदाहरण हो अति नै तुच्छ, खराब, अश्लील फोटो र साहित्यको पुस्तक, जुनले मानव शरीर र काम बासना सेक्सको महिमा गर्दछ। यो यौन विषयका कुराहरूमा खुला छोडिदिने स्वतन्त्रता दिने समाजमा, विशेष गरी पश्चिमी मुलुकहरूमा, परमेश्वरको वचनले शरीरका पापहरूलाई निन्दा गर्दछ। मित्र, यदि तपाईँ ख्रिस्टियन हुनुहुन्छ र तपाईँ त्यस्ता पापहरूमा डुबिरहनु भएको छ भने तब परमेश्वरले तपाईँलाई तपाईँको पिताको रूपमा व्यवहार गर्न सक्नुहुन्न। यद्यपि तपाईँ वास्तवमा उहाँको छोरा वा छोरी हुनुभए तापनि उहाँले तपाईँलाई एक पिताको आफ्ना छोरा छोरीसँग जस्तो व्यवहार गर्न सक्नुहुने छैन। यद्यपि उहाँ चाहनुहुन्छ जस्तो कि एक पिताको रूपमा उहाँ आफ्नो सन्तानसँग गर्न चाहनुहुन्छ। अमित्र, हामीले देख्यौं शरीरका अशुद्धपनको बारेमा। अब पाउल आत्माको अशुद्धपनको बारेमा उल्लेख गर्छन्। ती पापहरू के हुन् त? मित्र, पछाडिबाट अरू कसैको आलोचना गर्ने, उल्टा सिधा कुरा गर्ने, है पछाडिबाट टोक्ने बारेमा नि के? कुनै क्रिस्टियन भाइको बारेमा उग्र, देशपूर्ण झुटो निन्दाको बारेमा नि के? त्यहाँ धेरै मानिसहरू छन् जसले कुनै मानिसलाई मार्न बन्दुक पिस्टोल चलाउँदैन, तर तिनीहरूले निन्दाको बन्दुक पिस्टोल चलाउँछन्। मण्डलीमा केही मानिसहरू यस्तै काममा मात्र व्यस्त छन् जसले धेरैको जीवनको बर्बाद गर्दछन्। त्यहाँ आत्माको गुप्त पापहरू छन्, जस्तै घमण्ड, अहंकार इत्यादि, सेखी, अभिमान, अविश्वास र लालच आत्माका फोहोर पापहरू हुन्। मण्डलीमा आज त्यहाँ धेरै विश्वासीहरू छन् जो यस सिद्धान्तमा विश्वास गर्छन्, मद्यपान नगर, धूम्रपान नगर, जुवातास नखेल। यो कुराको पालन अति नै राम्रो कुरा हो। यद्यपि तिनीहरूका ओठमा सिगरेट नभए तापनि तिनीहरूको ओठले त्यो सिगरेटले भन्दा धेरै गहिरो गरी पोल्दछ। यिनै केही आत्माका पापहरू हुन्। अहिले पाउल भन्छन्, शरीर र आत्माका सबै किसिमका अशुद्धपनहरूबाट हामी आफैलाई शुद्ध पारौं, परमेश्वरको डर राखेर पवित्रतालाई सिद्ध गरौं। हिब्रूको लेखकले यसलाई यस प्रकारमा राख्छन्, हिब्रू 12 अध्याय 13 र 14 पदमा, लंगडाको गेडी नफुस्कोस् तर निको होस् भनेर तिम्रा खुट्टाहरूको निम्ति सिधा मार्ग बनाऊ, सबै जनासँग मेलमिलाप गर र पवित्रताको पछि लाग, जस बाहेक कुनै मानिसले प्रभुलाई देख्ने छैन। ख्रिष्ट मेरो धार्मिकता हुनुहुन्छ, ख्रिष्ट मेरो पवित्रता हुनुहुन्छ, अनि ख्रिष्ट जानुहुन्छ कि हामीले पवित्रताको जीवन यापन गरेको र हाम्रो जीवनमा पवित्रताको उहाँ चाहनुहुन्छ भनिएको छ। यसकारण हे प्रिय हो, हामीसँग यी प्रतिज्ञा भएका हुनाले शरीर र आत्माको हरेक किसिमको अशुद्धताबाट हामी आफैलाई शुद्ध पारौं र परमेश्वरको भयमा पवित्रतालाई सिद्धतातर्फ बढाउँदै जाउँ। 2 पद, हामीलाई तिमीहरूका हृदयमा स्थान देऊ। हामीले कसैको खराबी गरेका छैनौं, हामीले कसैलाई भ्रष्ट पारेका छैनौं, हामीले कुनै व्यक्तिबाट फाइदा उठाएका छैनौं। पाउले तिनीहरूलाई निश्चयता दिलाउँछन् कि उसले कुनै मानिसलाई भ्रष्ट गरेका छैनन्, उसले कुनै मानिसलाई ठगेका छैनन्, कपट गरेर लिएका छैनन्। अनि 3 पदमा भन्छन्, तिमीहरूलाई दोषी ठहराउनलाई मैले यो भनेको होइन, किनभने मैले अगाडि नै भनिसकेको छु, हाम्रा हृदयमा तिमीहरूका निम्ति यतिसम्म स्थान छ कि हामी तिमीहरूका साथमा मर्न वा बाँच्न तयार छौ। पाउले यी ख्रिस्टियनहरूलाई प्रेम गर्थे, तिनीहरू सधैँ उसको हृदयमा थिए। अनि 4 पदमा, तिमीहरूमा मेरो ठूलो भरोसा छ, तिमीहरूमाथि म औधी गर्व गर्छु, म सान्त्वनाले परिपूर्ण हुन्छु, हाम्रा सबै कष्टहरूमा म अति आनन्दित छु। अहिले पाउल तिनीहरूलाई भन्छन् कि उनी सान्त्वना र आनन्दले भरिएका छन् र उसले यसको निम्ति निरन्तर कारण दिन्छन्। 5 देखि 9 पदमा, किनकि हामी माकेडोनियामा आएपछि पनि हामी हाम्रा शरीरलाई केही विश्राम मिलेन, तर चारैतिरबाट हामीलाई संकष्ट आइपरेको थियो। बाहिर संकष्ट, संघर्ष र भित्री डरै डर थियो, तर उदासीहरूलाई सान्त्वना दिनुहुने परमेश्वरले तितसको आगमनद्वारा हामीलाई सान्त्वना दिनुभयो। तिनको आगमनले मात्र होइन, तर त्यस सान्त्वनाले पनि जुन सान्त्वना तिनले तिमीहरूबाट पाएका थिए। मलाई भेट्ने तिमीहरूको ठूलो इच्छाको बारेमा तिनले हामीलाई भने, मेरो निम्ति तिमीहरूको शोकको विषयमा र म प्रति तिमीहरूको गहिरो चिन्ताको विषयमा पनि तिनले बताए, र यसरी म अझै बढी आनन्दित भए। मैले आफ्नो पत्रबाट तिमीहरूलाई शोकित तुल्याएको भए तापनि म पछुतो गर्दिन। हुन त मलाई पछुतो भएकै थियो। मलाई थाहा थियो कि त्यस पत्रले तिमीहरूलाई थोरै समयको निम्ति मात्र भए पनि शोकित तुल्यायो। तिमीहरूलाई शोक भयो भनेर म खुशी भएको होइन, तर तिमीहरूको शोकले तिमीहरूलाई पश्चापी बनायो भनेर हो, किनभने तिमीहरूले ईश्वरीय शोकको अनुभव गर्यौ र हामी तर्फबाट तिमीहरूले केही नोक्सानी सहनु परेन। मित्र, यो पाउलको कथन अति नै माया लाग्दो छ, र पाउल के भनिरहेका छन् त्यस कुराको प्रशंसा गर्न पृष्ठभूमिले सहायता गर्नेछ। यो कुराको ध्यान दिनुहोस् कि तिनीहरूलाई लेखिएको पाउलको पहिलो पत्र अर्थात पहिलो कोरन्थीको पुस्तकमा अति नै कठोर पत्र लेखेथे। उसले तिनीहरूलाई बालक र संसारिक भनेथे, र तिनीहरू बीचमा भइरहेको अति नै नीच, भ्रष्ट, पाप, अनैतिकताको औलाइदिए र यससँग व्यवहार गर्न र त्यस दुष्ट मानिसलाई कारवाही गर्न आज्ञा गरेका थिए। अनि पाउलले तिनीहरूलाई निर्देशन गरे अनुसार तिनीहरूले त्यस कुरासँग व्यवहार गरे। जब पाउलसँग मिल्न फिलिपीमा तितस आइपुगे, उसले आफूसँग कोरन्थी मण्डलीका सम्पूर्ण हाल खबर लिएर आए। कोरन्थियनहरूले त्यहाँको परिस्थितिसँग र त्यस दोषी मानिससँग व्यवहार गरेको र त्यस मानिसले आफ्ना पापहरूको पश्चाताप गरेको खबर ल्याएर तितस पाउल कहाँ फिलिपीमा आए। त्यसकारण पाउलले यो दोस्रो कोरन्थीको पत्र दोस्रो अध्यायमा लेखे थिए, तिनीहरूले उसलाई क्षमा दिनु पर्दछ र सान्त्वना दिनु पर्दछ, ताकि त्यो मानिस ज्यादा शोकले चुल्लुम्ब नडुबोस्। अहिले उसलाई संगतिमा पुनस्थापन गरिएको छ र गर्नुपर्दछ, ग्रहण गर्नुपर्दछ। पाउले एफिसस छोडेपछि त्रोआसमा आए र त्यहाँ उसले तितसलाई पर्खे, तर तितस आएनन्। तब उसले आफैले आफैलाई डाँट्न आरम्भ गरे। उसले सोचे, सम्भवत मैले तिनीहरूलाई त्यस्तो किसिमको कडा पत्र नलेख्नु पर्ने थियो। यो यसको सट्टामा सम्भवत म तिनीहरूका सिधै नै गएर सबै कुरा त्यहाँ नै मिलाउनु पर्ने थियो। मेरो पहिलो पत्रले कसरी तिनीहरूलाई प्रभाव पारियो होला भनी तिनी डराइरहेका थिए। त्यसपछि त्रोसबाट पाउल फिलिपीमा गए र त्यहाँ नै तितसले उसलाई भेटे र कोरन्थीबाट सबै खबरहरू उसकहाँ ल्याए। जब उसले ती सकारात्मक खबर सुने, तब तिनी अति नै खुशी भए। पाउल भन्छन् 5-9 पदमा कि किनकि हामी माकेडोनियामा आएपछि पनि हाम्रा शरीरलाई केही विश्राम मिलेन, तर चारैतिरबाट हामीलाई संकष्ट आइपरेको थियो। बाहिर संघर्ष र भित्र डरै डर थियो, तर उदासीहरूलाई सान्त्वना दिनुहुने परमेश्वरले तितसको आगमनद्वारा हामीलाई सान्त्वना दिनुभयो। तिनको आगमनले मात्र होइन, तर त्यस सान्त्वनाले पनि जुन सान्त्वना तिनले तिमीहरूबाट पाएका थिए, मलाई भेट्ने तिमीहरूको ठूलो इच्छाको बारेमा तिनले हामीलाई भने, मेरो निम्ति तिमीहरूको शोकको विषयमा र म प्रति तिमीहरूको गहिरो चिन्ताको विषयमा पनि तिनले बताए, र यसरी म अझै बढी आनन्दित भए। मैले आफ्नो पत्रबाट तिमीहरूलाई शोकित तुल्याएको भए तापनि म पछितो गर्दिन, हुन त मलाई पछितो भएकै थियो। मलाई थाहा भयो कि त्यस पत्रले तिमीहरूलाई थोरै समयको निम्ति मात्र भए पनि शोकित तुल्याए। तिमीहरूलाई शोक भयो भनेर म खुशी भएको होइन, तर तिमीहरूको शोकले तिमीहरूलाई पश्चापी बनायो भनेर हो, किनभने तिमीहरूले ईश्वरीय शोकको अनुभव गर्यौ र हामी तर्फबाट तिमीहरूले केही नोक्सानी सहनु परेन। अनि 10 पदमा भनिएको छ, किनभने ईश्वरीय शोकले मुक्तिको निम्ति पश्चाताप उत्पन्न गर्छ र त्यसमा पछुतो हुँदैन, तर संसारिक शोकले भने मृत्यु उत्पन्न गर्छ। यहाँ हामी परमेश्वरको खास पश्चातापको परिभाषाको देख्दछौ। पश्चाताप मनको परिवर्तन हो। जहाँसम्म म भन्न सक्छु कि गुमेको संसारलाई, अविश्वासी पापीहरूलाई सोध्नुहुने, माग गर्नुहुने पश्चाताप नै विश्वास गर, प्रभु येशु ख्रिष्टमा विश्वास गर। जब कसैले विश्वास गर्छ तब के हुन्छ? त्यहाँ मनको परिवर्तन हुन्छ। त्यहाँ केही कुराबाट फर्केर केही कुरामा फर्किने कुरा हुन्छ। त्यसलो नियनहरूलाई पाउले लेखेका कुरालाई सुन्नुहोस्। कसरी तिमीहरू प्रतिमाहरूबाट जीवित परमेश्वरमा फर्क्यौ, त्यो मनको परिवर्तन हो। यो कसरी आयो? सबभन्दा पहिले तिनीहरू ख्रिष्ट कहाँ फर्के। जब पाउल तिनीहरू कहाँ आए, उसले प्रतिमा पूजाको विरूद्धमा प्रचार गरेनन्। उसले तिनीहरू कहाँ ख्रिष्टको प्रचार गरे अनि तिनीहरू ख्रिष्ट कहाँ फर्के। तर तिनीहरू प्रतिमा पूजक थिए, त्यसकारण जब तिनीहरू ख्रिष्ट कहाँ विश्वासमा फर्के, अनि त्यो प्रतिमाहरूबाट फर्किने कुरा चाहिँ पश्चाताप थियो। त्यो चाहिँ उद्धार नपाएकाहरूको पश्चाताप हो, त्यो उद्धारको निम्ति पश्चाताप हो। मलाई थाहा छैन कि हामीले उद्धार नपाएका अविश्वासीहरूको निम्ति पश्चातापको जोड दिएको चाहनुहुन्छ। अह, मलाई यो थाहा छैन। मेरो विचारमा जब तिनीहरू ख्रिष्टको बोलावटको सुन्छन्, प्रतिक्रिया जनाउँछन्, प्रतिउत्तर दिन्छन्, त्यहाँ तिनीहरूको पुरानो अविश्वासबाट ख्रिष्टतिर फर्किने काम हुनेछ। तर म विश्वास गर्छु कि परमेश्वरले विश्वासीको निम्ति पश्चातापको जोड दिनुहुन्छ। यदि तिनी गलत दिशामा गइरहेको छ र पापमा हिँडिरहेको छ भने उसको निम्ति त्यहाँ फर्किने काम फर्काई अर्थात पश्चाताप हुनु पर्छ। धेरै मानिसहरू खालि आँसुहरू मात्र झार्छन् जुनले सधैँ सत्य पश्चातापको संकेत गर्न सक्दैन। त्यस किसिमको अफसोस संसारको अफसोस हो र त्यसले मृत्यु उत्पन्न गर्छ। सत्य पश्चाताप परमेश्वरको इच्छा अनुसार ईश्वरीय अफसोस हो जुनले पछुतो गर्न नपर्ने गरी उद्धारको निम्ति पश्चाताप उत्पन्न गर्छ। अमित्र, आज त्यहाँ धेरै ख्रिस्टियनहरू छन् जो आफ्नो पापको निम्ति अति नै धेरै आँसु झार्छन्, रुन्छन्, बेलाप गर्छन्, अफसोस गर्छन्, तर त्यहाँ वास्तविक पश्चाताप हुँदैन। तिनीहरूले आँसुहरू झार्छन् तर तिनीहरू निरन्तर उही पहिलेकै बाटोमा हिँडिरहन्छन्, मतलब उही पापहरू गरिरहन्छन्। तर यी कोरन्थियनहरूको सम्बन्धमा तिनीहरूको पश्चाताप सत्य थियो। 11-13 पदमा भनिएको छ, किनकि हेर, यस ईश्वरीय शोकले तिमीहरूमा कस्तो उत्साह उत्पन्न गराएको छ, आफैलाई निर्दोष तुल्याउन तिमीहरूमा कस्तो उत्सुकता छ, कस्तो क्रोध, कस्तो भय, कस्तो तृष्णा, कस्तो जोश, न्याय होस् भन्ने कस्तो इच्छा। सबै कुरामा तिमीहरूले आफैलाई निर्दोष भएको साबित गरेका छौ। मैले यो पत्र अन्याय गर्ने व्यक्तिको कारणले लेखेको होइन, न त अन्यायमा पर्ने व्यक्तिको कारणले नै हो, तर यस हेतुले कि परमेश्वरको दृष्टिमा हामी प्रति तिमीहरूको उत्साह कस्तो छ सो तिमीहरूलाई थाहा होस्। यसै कारण हामीलाई सान्त्वना मिलेको छ। हामीले पाएको आफ्नै सान्त्वना बाहेक तितसको आनन्दमा हामी बढ़ी रमायौं, किनकि तिमीहरूद्वारा तिनको मनलाई शान्ति मिलेको छ। पाउल तिनीहरूलाई त्यस तथ्यको निम्ति प्रशंसा गर्छन् कि तिनीहरूले वास्तवमा पश्चाताप गरेथे। तिनीहरूको पश्चाताप खास थियो। अनि 14-16 पदमा भनिएको छ, किनभने तिनको सामु तिमीहरूको बारेमा मैले केही घमण्ड गरेको थिएँ भने मलाई त्यसमा केही शर्म भएन। तर जसरी हामीहरूले तिमीहरूलाई भनेका सबै कुरा सत्य थिए, त्यसरी नै तितसको सामने हामीले गरेका घमण्ड पनि सत्य ठहरिएको छ। तिमीहरू सबैको आज्ञाकारिता र तिमीहरूले डर र कम्पसाद तिनलाई गरेको स्वागत सम्झेर ल्याउँदा तिनको भित्री स्नेह तिमीहरूप्रति झन बढेर आउँछ। म रमाउँदछु किनकि तिमीहरूमाथि मेरो पूरा भरोसा छ। मित्र, पावलले आफ्नो हृदय खोलिदिएका छन्, उदाङ्गो गरिदिएका छन्, खुला गरिदिएका छन् र आफ्नो आन्तरिक भावनाहरू देखाइदिन्छन्। तिनी आनन्द र हर्षले भरिएका छन्। उसलाई सान्त्वना मिलेको छ। यो पावलको हृदयमा परमेश्वरको सान्त्वना भएको छ। प्रभु आजको यो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नितान्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6 79। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6 79, 98 4705 6 79। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।